यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा एमाले थाई कमिटी बैठक अपराह्न 4 बजे बस्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक र न्यायिक लड़ाई लड़ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिबद्धता। कोरोना संक्रमणका कारण मुलुकभर पछिल्लो पटक 19 जनाको मृत्यु। चीनको तिब्बत सरकारले अक्सिजन सहितको स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण। र नाइजेरियामा भएको विमान दुर्घटनामा परि सेना प्रमुख सहित अन्य 10 जनाको मृत्यु। नेकपा एमालेको थाई कमिटी बैठक आज अपराह्न 4 बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गर्नुभएको छ। उहाँले आज वक्तव्य मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक र न्यायिक लड़ाई लड़ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। उहाँले एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसक्नुभएका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गरिएकोमा आपत्ति जनाउँदै संविधानको व्यवस्था र भावना अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने जिकिर गर्नुभएको छ। उहाँले त्यस्तो दावीलाई स्वीकार गरी पुनः उहाँलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक भएको आरोप पनि लगाउनु भएको छ। उहाँले राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको संविधान समाप्त गर्न उद्यत रहेको वक्तव्य मार्फत आरोप पनि लगाउनु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा गैराती प्रतिनिधि सभा विघटन गरी आगामी कार्तिक 26 र मंगिर 3 गते प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको मिति तोकिसक्नु भएको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले बागमती प्रदेश सभाको संसदीय बोर्डले 14 प्रदेश सभा सदस्यलाई कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको छ। राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारप्रति अन्तर्घात गरेको विश्वासको प्रस्ताव दर्ता गरेको अविश्वासको प्रस्ताव दर्ता गरेको अलग्गै संसदीय दल गठन गरेको समानान्तर गतिविधि सञ्चालन गरेको लगायतका आरोप लगाएर प्रदेश सभा सदस्यलाई संसदीय दलको विधान बमोजिम अनुशासन उल्लंघन गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरिएको नेकपा एमाले बागमती प्रदेशले जनाएको छ। बैठकले प्रदेश सभा सदस्य अष्टलक्ष्मी साके, राजेन्द्र पाण्डे, अरूण प्रसाद नेपाल, वसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना गेवाली, शान्ति प्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, बसन्त मानन्धर, इन्द्रमाया गुरूङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। रेडियो नेपालका 6 तहका प्राविधिक अधिकृत कृष्ण प्रसाद ओझाको निधन भएको छ। 2049 सालदेखि रेडियो नेपालमा कार्यरत ओझालाई कोरोना संक्रमण भई काठमाण्डुको नेपाल नेशनल अस्पताल कलंकीमा उपचार गराइरहनु भएको थियो। 54 वर्षीय ओझाको हिजो शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वर्गीय ओझा नेपाल कर्मचारी संगठन रेडियो नेपालका महासचिव समेत हुनुहुन्थ्यो। उहाँको निधनप्रति रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। साथै स्वर्गीय ओझाप्रति रेडियो नेपालले गहिरो दुःख व्यक्त गरेको छ। कोरोना संक्रमणका कारण पछिल्लो पटक थप व्यक्तिको ज्यान गएको छ। बाँकेमा कोरोना संक्रमणका कारण थप 9 जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा 5 जना र नेपालगंज मेडिकल कलेज कोहलपुरमा 4 जनाको मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्यु हुनेमा बाँकेका 4 जना, दाङका 2 जना तथा बर्दिया, कैलाली र कञ्चनपुरका 1-1 जना रहेका छन्। त्यसै गरी कञ्चनपुरमा आज थप दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। महाकाली अस्पताल कञ्चनपुरमा एकजना पुरूष र सेती अस्पताल धनगढ़ीमा एकजना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ। यसै गरी वीरगंजमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंजको नारायणी अस्पतालमा एकजना र नारायणी वयोधा अस्पतालमा एकजना गरी थप दुईजनाको गएराती मृत्यु भएको नारायणी अस्पतालका कोविड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो। यसै गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौडा अस्पतालमा उपचाररत थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ, जसमध्ये चार पुरूष र एक महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोविड फोकल पर्सन डाक्टर सागर काफ्ले जानकारी दिनुभयो। झापाको गौरादह नगरपालिका चारको एक बिहे घरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। संक्रमणबाट गौरादह चार खंगटाका 30 वर्षीय बेहुला सन्तोष ताजपुरिया र उहाँकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार संक्रमित सन्तोषको गैराती विराटनगर स्थित कोशी कोविड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो र आमा शान्ति देवी ताजपुरियाको गत वैशाख 23 गते नै उपचारको क्रममा मृत्यु भएको थियो। चीनको तिब्बत सरकारले 30 मेट्रिक टन लिक्विड अक्सिजन सहितको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। तिब्बत सरकारले सहयोगमा उपलब्ध गराएको 30 मेट्रिक टन लिक्विड अक्सिजन सहितको अत्यावश्यक स्वास्थ्य सामग्री आज नेपाल चीन सीमामा रहेको तातोपानी नाका भित्र्याई नेपाली पक्षलाई हस्तान्तरण गरिएको काठमाडौँस्थित चीनिया दूतावासले जनाएको छ। कोविड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ चिकित्सक सहितको टोली परिचालन गरेको छ। कर्णालीका विभिन्न 5 जिल्ला र जुम्लाका स्थानीय तहहरूमा समेत चिकित्सकहरू खटाई प्रतिष्ठानले सेवा दिइरहेको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
दोस्रो लहरको कोविड रोकथाम तथा नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयारी मजबुत बनाएको छ। कर्णालीकै भरोसाको केन्द्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोविड रोकथामको तयारी बारे बताउँदै प्रतिष्ठानका प्रवक्ता डाक्टर रमेश भट्टराई,
12 बेडको आईसीयू, 24 बेडको एचसीयू सहित टोटल 120 बेड डेडिकेटेड कोविड अस्पताल हामीले सञ्चालन गरेका छौँ। एउटा अक्सिजन प्लान्ट र 110 अक्सिजन सिलिन्डर मार्फत म्यानेज गरिरहेका छौँ। भविष्यमा प्रब्लम आउन सक्छ भनेर हामीले प्रदेश सरकारसँग थप 360 अक्सिजन सिलिन्डर किन्नको लागि टेन्डर
प्रतिष्ठानले कोविड रोकथाम तथा नियन्त्रणका लागि कर्णालीका विभिन्न जिल्ला, भेरी अस्पताल तथा स्थानीय तहमा विशेषज्ञ चिकित्सक परिचालन गरेको छ। गाउँ गाउँमा पुगेर एन्टिजन परीक्षणदेखि सचेतना फैलाउन साबिक कर्णालीका जुम्ला बाहेक 4 जिल्ला र रुकुम पश्चिममा गरी 10 जना, भेरी अस्पतालमा 6 जना र जुम्लाका 8 स्थानीय तहमा 1-1 जना विशेषज्ञ चिकित्सक कोविड रोकथामका लागि परिचालन गरिएको हो। पुनः प्रतिष्ठानका प्रवक्ता डाक्टर रमेश भट्टराई,
5 जिल्लाहरूमा हामीले परिचालन गरेका छौँ। राक्सापुर हुनुहुन्छ, कालीकोट हुनुहुन्छ र हुम्लामा डोल्पामा 2 जना र रुकुममा डाक्टर अनुपको नेतृत्वमा हामीले 2 जना खटाएका छौँ।
उपचारका लागि जुम्ला आउने बिरामीको चाप बढेको छ। जुम्लामै अक्सिजन उत्पादनको तयारी भइरहेको छ भने प्रदेश सरकारसँग समन्वय गरी 360 सिलिण्डर खरिद प्रक्रियामा भएकाले अक्सिजन आपूर्ति सहज भए कर्णालीभरिकै बिरामी भर्ना लिन सकिने सामर्थ्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजीव शाहले बताउनुभयो।
भेन्टिलेटर आइसीयू चाहिँ खाली नै छन्, बेड पनि हामीसँग खाली नै छन्, अक्सिजन व्यवस्थापनमै समस्या र अक्सिजन सिलिन्डर हामीले बढाउन सक्यो भने चाहिँ हामी गाडीबाट बिरामी लिन तयार।
कोरोना रोकथाम तथा उपचारका लागि अक्सिजन आपूर्तिमा समस्या भइरहेको छ। तत्काल अक्सिजन आपूर्तिका लागि प्रहरी प्रशासन, नागरिक अगुवा तथा राजनीतिक कर्मीहरूले संघ र प्रदेश सरकारसँग आवश्यक पहल गर्न जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
रिपोर्टपछि अब बाँकी समाचार। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको नेपाल समूह र जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव समूहले प्रतिनिधि सभा विघटन विरूद्ध संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको ती राजनीतिक दलको संयुक्त बैठकले नयाँ सरकार गठन हुने अवस्था रहँदा रहँदै असंवैधानिक तरिकाले प्रतिनिधि सभाको विघटन गरिएको जनाउँछ। जनाउँदै विपक्षीले संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेका हुन्। बैठकपछि ती राजनीतिक दलले जारी गरेको संयुक्त प्रेस विज्ञप्तीमा प्रतिनिधि सभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी भएको जनाउँदै निन्दा गरिएको छ। प्रतिनिधि सभा विघटनपछि मुलुकमा राजनीतिक अनिश्चय, अन्यल र अराजकता सिर्जना भएको जनाउँदै ती दलले एकताबद्ध भई राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटन गर्ने प्रतिगमनकारी कार्यका विरूद्ध एकजुट भई नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वोपरि राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ़न हामी सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायमा हार्दिक आह्वान गर्दछौ विज्ञप्तीमा भनिएको छ। पाल्पामा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने भिटामिन सी लगायतका औषधिको अभाव देखिन थालेको छ। कोरोना संक्रमणको दर बढ़िरहेका बेला सदरमुकाम तानसेन सहित स्थानीय तहसम्मका फार्मेसी तथा अस्पतालहरूमा समेत कोविड संक्रमितका लागि उपयोगी मानिएका औषधिको अभाव देखिन थालेको स्वास्थ्य कर्मीहरू बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पा सदरमुकाम तानसेन तथा ग्रामीण भेगमा संचालित अधिकांश फार्मेसीहरूमा कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री तथा औषधिको अभाव देखिएको छ। जिल्लामा अहिले दैनिक रूपमा सिटामोल लगायतका सामान्य औषधि किन्नेको संख्यामा वृद्धि भएको छ भने ग्रामीण भेगमा रहेका निजी मेडिकलमा समेत औषधि अभाव हुन थालेको फैनादेवी छहराका मेडिकल संचालक इन्द्र बरालको भनाइ छ।
सिटामोल लगायत औषधिहरू, जबै जिंक ट्याबलेटहरू, भिटामिन सीहरू कोविड नियन्त्रण अति नै जरूरी छ, ती उहाँहरूलाई दिनपर्ने हुन्छ। ग्रामीण भेगका क्लिनिकमा धेरै अभाव।
पछिल्लो समय सामाजिक सञ्जालमा आउने कोरोना महामारीसँग सम्बन्धित भ्रामक समाचारहरूको कारण पनि मानिसहरू औषधि र उपकरणहरू जम्मा गर्न थाले। चिकित्सकहरू बताउँछन् अहिले केही दिन यता औषधिको आपूर्ति कम भएको र महामारीको चिन्ताले मानिसहरूले आवश्यकता भन्दा बढी औषधि सञ्चित गरेका कारण औषधि अभाव भएको तानसेनका मेडिकल संचालक सुरेन्द्र पौडेलले बताउनु भयो।
बढी भएर सर्टेज भएको, सबैका कमी छ। जिंकहरू, भिटामिन सीहरू, जुन कुरा कोभिडमा बढी खपत हुन्छ त्यसरी कमी।
सदरमुकाम तानसेन सहित जिल्लाका 10 स्थानीय तहमा रहेका फार्मेसीहरूमा पुटलबाट हुने गरेको औषधि आपूर्ति कम भएपछि अभाव शुरू भएको औषधि व्यवसाय संघ पाल्पाका अध्यक्ष रामलाल श्रेष्ठको भनाइ छ।
पाल्पा जिल्लामा आउने पुटलबाटै हो। पुटलमा कन्ट्याक्ट गर्दाखेरि विभिन्न खालको भाउहरू छ, धेरै महँगो छ। यसको ओरिजिनल भाउ कति हो पनि थाहा छैन। महँगोमा किन्छु भन्दाखेरि पनि त्यो पाइयो।
अहिलेको अवस्थामा घर घरमा औषधि जम्मा गरेर राख्नुको सट्टा स्वास्थ्य कर्मीको सल्लाहमा आवश्यक मात्र औषधि राख्ने र स्वास्थ्य सावधानी पालनामा चनाखो बन्ने हो भने कोरोना संक्रमणबाट सहजै जोगिन सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। कोरोना भाइरसको संक्रमण बढ़िरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौजदात रहेको चामल सकिएको छ। महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्री दर दैनिक रूपमा बढ़दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका प्रमुख मेघराज ओझाले जानकारी दिनुभयो। बागमती प्रदेशको राजधानी हेटौडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सील गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हिजो गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मूल्यभन्दा निकै महँगोमा बिक्री गरेको जनाउँदै राप्ती रोडमा रहेको सानवी मेडिको मेडिकल सील गरेको हो। बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालक विरूद्ध डोटीमा मुद्दा दर्ता गरिएको छ। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै डोटी स्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कार्यवाहीका लागि प्रक्रिया अगाडि बढ़ाएको छ। तानसेन तमघा सड़क खण्ड अन्तर्गत रिब्दीकोट दुई जोड़तेमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। आज बिहान बुटवलबाट तमघासतर्फ गइरहेको ना दुई ख नौ पाँच आठ दुई नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुईजना घाइते भएका हुन्। घाइते दुवैजनाको युनाइटेड मिशन अस्पताल तानसेनमा उपचार भइरहेको छ। नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जेनरल इब्राहिम अत्ताहिरूको विमान दुर्घटनामा परिनिधान भएको छ। उत्तर पश्चिमी राज्य कुदुना स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसमका कारण आपतकालीन अवतरणका बेला भएको विमान दुर्घटनामा चालक दलका सदस्य सहित अन्य 10 जनाको मृत्यु भएको नाइजेरियाका संचार माध्यमहरूले जनाएका छन्। नाइजेरियाका संचार माध्यमका अनुसार सो विमान खराब मौसमका कारण उत्रन कोशिश गरिरहेको बेला दुर्घटना भएको हो। उक्त दुर्घटनाले आफू मर्माहित भएको जनाउँदै नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले दुःख व्यक्त गर्नुभएको छ। इजरायल र प्यालेस्टाइन बीच युद्ध विराम सहमति भएसँगै हजारौं प्यालेस्टिनीहरू आफ्नो घर फर्किसकेका छन्। गाजामा मानवीय सहायताका सामग्रीहरू पठाउने क्रम पनि जारी छ। इजरायल प्यालेस्टाइन बीच भएको 11 दिने हिंसाका क्रममा 250 भन्दा धेरै मानिसको मृत्यु हुनको साथै गाजामा धेरै भौतिक क्षति पनि भएको छ। यतिखेर इजरायल र प्यालेस्टाइन दुवैले आफ्नो जीत भएको दावी गरिरहँदा दुई हप्ता भन्दा कम समयको हिंसाले गरेको क्षतिको पुनः निर्माण गर्न वर्षौं लाग्ने रेडक्रसको अन्तर्राष्ट्रिय समितिका मध्य पूर्व निर्देशक फब्रिजियो कार्बोनीले बताउनु भएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा एमाले थाई कमिटी बैठक अपराह्न 4 बजे बस्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक र न्यायिक लड़ाई लड्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिबद्धता। कोरोना संक्रमणका कारण मुलुकभर पछिल्लो पटक 19 जनाको मृत्यु। चीनको तिब्बत सरकारले अक्सिजन सहितको स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण र नाइजेरियामा भएको विमान दुर्घटनामा परि सेना प्रमुख सहित अन्य 10 जनाको मृत्यु। हवस् त, यसका साथै अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपराह 4 बजे सुन्न सक्नुहुनेछ। अहिलेलाई भने हामीलाई आज्ञा दिनुहोस्। नमस्ते।